تکریم، اور اللہ ہمیں آسن تقویم میں کر رہے ہیں. وَيَا آدَمُ اسْكُنْ أَنْتَ وَزَوْجُكَ الْجَنَّةَ، اور اے آدم اور آپ کی بیوی یعنی یو اینڈ یور مسز کیا کرے، دونوں اس جنت میں داخل ہو جاؤ جہاں جس چیز کو تمہارا جی چاہے کھاؤ، مگر اس درخت کے پاس نہ پٹکنا ورنہ ظالموں میں ہو جاؤ گے. کیا ہوا؟ اللہ نے آنر میں جنت دی. اب بعض لوگ اس اسٹریٹجی کو سمجھ نہیں پاتے کہ اللہ نے آدم کو جنت کیوں دی پہلے اور کس طرح دی. تو دیکھیے، آدم علیہ السلام کے ذریعے پوری انسانیت کو اللہ نے جنت کی طلب دے دی. یہ جو وقتی طور پہ جنت کی جھلکی تھی نا، یہ آج میرے اور آپ کے اندر جنت حاصل کرنے کی ارج کی صورت میں ہے. مثال آپ کو دوں گی، کسی نے نہ نیاگرا فال دیکھی، نہ سنا، نہ اس کی پکچر دیکھی، نہ کسی نے اس کی ذکر کیا، تو کیا وہ نیاگرا فال دیکھنے کی تمنا کرے گا؟ کبھی بھی نہیں. آج بھی کئی ایسے ہوں گے، آپ ان سے پوچھیں نیاگرا فال اتنی بار، وہ کہتے وہ کیا ہوتی ہے، وہ ہوتا ہے کہ ہوتی ہے. جس چیز کا تذکرہ ہوتا ہے، جس کو ہم نے تھوڑا بہت سنا ہوتا ہے، ہم اس کی خواہش رکھتے ہیں نا. تو یہ جنت کا داخلہ آدم کے اندر اس خواہش کو پیدا کرنا تھا. اس وجہ سے آج ہر انسان کے اندر فطری طور پر اس جنت کو پانا ہے، لیکن یہ الگ بات ہے کہ بعد میں وہ فطرت دھپٹک جاتی ہے. پھر دوسری بات ہے کہ وہ درخت کون سا تھا بھائی جس سے روکا؟ بعد نے کہا گندم کا تھا، تو گندم درختوں پہ کب سے اگنے لگی؟ ایسی کوئی بات نہیں. وہ کیا تھا؟ بس شجر ممنوعہ تھا، پروہیبیٹڈ ٹری تھا، ایک سمبل کہہ لیجئے. وہ کیا تھا؟ ہمارے لیے تو نہیں ہے، اس وقت تھا. اللہ نے بتا دیا کہ تم پہ کچھ پابندیاں لگیں گی. آزمائش تھی. پہلی دفعہ آدم جنت میں آزمائش کے طور پہ بھیجے گئے. اب جب جنت میں جائیں گے تو انعام کے طور پہ جائیں گے. سوال ایک اور لوگ پوچھتے ہیں، اچھا جی کیا اب بھی جنت میں وہ شجر ممنوعہ ہوگا؟ تو آدم کا وہ شجر ممنوعہ جو جنت میں تھا نا، وہ انسانوں کے لیے اس دنیا میں شریعت کی صورت میں، بات سمجھے؟ اور کتنی چیزیں حرام ہیں اسلامی شریعت میں؟ 3 دفعہ تو پڑھ چکے ہیں، یہ میری انگلیوں کو ہی دیکھ لیں. چار، المیت دم ولحم الخنزیر وما احل به لغیر اللہ. آدم ایک پھل سے صبر نہ کر سکے، ہم کہتے کیا تھا چھوڑ ہی دیتے. تو آج ہم انسان سارا حلال دسترخوان چھوڑ کے ان 4 چیزوں کو حلال کرنے کے تک پہ پڑے ہوئے کہ کیا حرج ہے، کھا لیں ذبیحہ، کیا فرق پڑتا ہے، کیا کچھ ہے. تو اللہ نے وہاں آدم علیہ السلام کو آزما لیا. آج مجھے اور آپ کو آزمایا جا رہا ہے. اب ابلیس کیسے یہ برداشت کرتا؟ فوسوس لہما الشیطان، پھر شیطان نے ان کو بہکایا، خسر پسر کی، وسوسے ڈالے. وسوسہ وہ راستہ ہے جس کے ذریعے شیطان ہمارے دل میں داخل ہوتا ہے. اور وسوسہ کیا ڈالا ہوگا؟ نہیں نہیں ایسے نہیں، بات کوئی نہیں، وہ ٹائم باؤنڈ حکم تھا، بدل گیا ہے، اب وقت اور ہو گیا ہے. اور وہ آیا کیسے اس کے پاس، یہ برے پڑھ کے دیکھ لیتے ہیں. اور ان کو بہکایا تاکہ ان کی شرم گاہیں جو ایک دوسرے سے چھپائی گئی تھی ان کے سامنے کھول دیں. ہائی لائٹ کیجئے، یہاں سے آج آپ کو شیطان کا لانگ ٹرم گول نظر آئے گا. شیطان کیا چاہتا ہے آپ کو پتا؟ کہ انسان بے لباس ہو جائے. بے لباس ہوگا اللہ سے دور ہوگا. شیطان کیا چاہتا ہے؟ حرام لقمہ منہ میں جائے. اور جب شیطان کے وسوسے کے ساتھ ہی آدم اور حوا نے اس پھل کو چکھا، حرام لقمہ منہ میں گیا، ستر کھل گیا. یہ آج بھی ہو رہا ہے. نیوڈیٹی، بے حیائی، کرپشن، سیکس کے معاملے میں کیئر لیس ایٹیٹیوڈ، یہ شیطان کا الٹیمیٹ گول ہے. اسی کے ذریعے وہ شرک بھی کراتا ہے. شیطان یہ نہیں کہتا کہ سب لوگ جو ہیں وہ کفر پہ چلے جائیں، وہ کافروں کو بھی ننگا کر کے دکھاتا ہے کہ ان کو کہیں اسلام کی توفیق نہ ہو جائے. دیکھیے یہ لباس جو ہے نا ہمارے اوپر، یہ اللہ تعالیٰ کی طرف سے ایک رحمت ہے. ابھی اس کو ہم پڑھنے کے بعد تھوڑی سی اس پہ بات کریں گے. لیکن ان کی شرم گاہیں کھل گئیں. اس نے ان سے کہا، تمہارے رب نے تمہیں اس درخت سے روکا ہے، اس کی وجہ اس کے سوا اور کچھ نہیں کہ کہیں تم فرشتے نہ بن جاؤ یا تمہیں ہمیشگی کی زندگی حاصل ہو جائے. اور اس نے قسم کھا کر ان سے کہا، میں تمہارا سچا خیر خواہ ہوں. اسی طرح دھوکہ دے کر وہ ان دونوں کو رفتہ رفتہ اپنے ڈھب پر لے آیا. اور آخر جب انہوں نے اس درخت کا مزہ چکھا تو ان کے ستر ایک دوسرے کے سامنے کھل گئے اور وہ اپنے جسموں کو جنت کے پتوں سے ڈھانپنے لگے. تب ان کے رب نے ان کو پکارا، کیا میں نے تمہیں اس درخت سے نہ روکا تھا اور نہ کہا تھا کہ شیطان تمہارا کھلا دشمن ہے؟ پھر دونوں بول اٹھے، ربنا ظلمنا انفسنا وَإِن لَّمْ تَغْفِرْ لَنَا وَتَرْحَمْنَا لَنَكُونَنَّ مِنَ الْخَاسِرِينَ. اے ہمارے رب، ہم نے اپنے اوپر ستم کیا، اب اگر تو نے ہم سے درگزر نہ فرمایا اور رحم نہ کیا تو یقیناً ہم تباہ ہو جائیں گے. لیکن آسمان سے آواز آئی، قَالَ اهْبِطُوا بَعْضُكُمْ لِبَعْضٍ عَدُوٌّ پر میں تم سب اتر جاؤ، تم ایک دوسرے کے دشمن ہو، تمہارے لیے خاص مدت تک زمین میں ہی جائے قرار اور سامان زیست ہے۔ دیکھیے یہ کیسی سیڈ سٹوری بن رہی ہے اس وقت میرے اور آپ کے سامنے کہ آدم علیہ السلام شیطان کے وسوسے میں آ گئے اور پھل چکھ لیا۔ جو ہی پھل چکھا، احساس ہو گیا کہ نافرمانی کی، تو درختوں کے پتوں سے جسم کو چبانے لگے، حالانکہ وہاں کوئی اور تھا بھی نہیں، ہسبینڈ وائف تھے، کوئی اور ہوتا تو کہتا کیا فرق پڑتا ہے اگر نیکڈ بھی ہو گئے تو، لیکن اللہ نے آدم کی فطرت میں ڈالا تھا کہ بے لباس نہیں رہنا۔ میں آپ سے پوچھتی ہوں کہ آدم علیہ السلام نے کوئی درس سنا تھا حجاب اور لباس کے معاملے میں؟ اور کیا آدم اور حوا کو کسی نے سورت نور پڑھائی تھی، سورت الاحزاب پڑھی تھی، یا سورت الاعراف کی آیتیں پڑھی تھی؟ کون تھا ان کو یہ سکھانے والا؟ ان کی فطرت۔ آج جب بچہ پیدا ہوتا ہے نا، تو آپ اس کا بیہیویئر آبزرو کر کے دیکھیں، پیدا ہوتے بچے کا جب کپڑا ماں اتارتی ہے نا تو ٹانگ سکیڑتا ہے۔ پیدا ہوتے بچے سے لے کر بڑے ہوتے ہوئے گروئنگ بچوں تک، اگر آپ ان کی شرم و حیا باقی رکھے نا، تو دوسروں کے سامنے بچے کپڑے نہیں اتارتے۔ ہم نے جہاں تک دیکھا، بچوں کو پلتے بڑھتے مائیں اپنی بچیوں کی نیپیز چینج نہیں کرتی تھی کسی کے سامنے، اور آج وہ دنیا کی بھاگ دوڑ لگی کہ ماں تو گئی ہے جاب پہ اور باپ بچی کی نیپی بدلتا ہے۔ کین یو بلیو؟ کیا یہ حالات بھی دنیا میں آنے تھے کہ ماں جاب پہ ہے تو بچی کو باپ پالتا ہے، اور پھر گھروں میں ایک دوسرے کے سامنے اس طرح پھرتا؟ یہ کیسی چیزیں ہیں، یہ فطرت کے خلاف ہے۔ ہم خود اپنے بچوں کی حیا ختم کرتے ہیں، کبھی اپنے بچے کو کسی کے سامنے نہ چینج کرے، چاہے وہ ایک دن کا بچہ ہے، اس کی بھی ویسی حیا رکھیے جیسے اپنی ہے، ورنہ فطرت سے انسان ہٹتا ہے، پھر جانور بن جاتا ہے، پھر پتہ ہی، پھر بچے ننگے بھی پھریں تو ان کو احساس نہیں ہوتا۔ پھر اگلی چیز دیکھیے کہ ابلیس کے پہلے شر میں تو آ گئے لیکن دوسرے میں نہیں آئے، یعنی اترا لباس لیکن آدم نے اس کو اترا ہی نہیں رہنے دیا، فوراً اس لباس کو پہننا چاہا۔ پھر اس کے بعد دیکھیے کہ جب اللہ نے یہ پکارا کہ یہ کیا کیا آدم آپ نے، تو فوراً کا ربنا ظلمنا انفسنا، یہ ہے آدمیت۔ یہ جو لفظ ہم کہتے ہیں نا آدمی، یہ آدم سے ہی ہے، مٹی کے رنگ والا، گندمی رنگ والے شخص کو آدم کہتے ہیں۔ انسانیت اور آدمیت کیا ہے؟ کہ گناہ ہوگا لیکن فوراً مان جاؤ کہ یہ میری وجہ سے تھا۔ اس کے پیچھے آپ پڑھ چکے ہیں، شیطان سے گناہ ہوا تو زبان چلائی، ریزننگ کی، لاجک پیش کی، آج کے دور میں نہیں ہو سکتا، وقت بدل گیا، ویسٹ میں آ گئے ہو، ایسٹ میں چلے گئے، یہ نہیں ہو سکتا، وہ نہیں ہوتا، تو جو گناہ کرے اور نہ ڈرے وہ ابلیسیت پہ، اور جو گناہ کرے اور ڈرے وہ آدمی ہے۔ گناہ ہوگا لیکن گناہ پہ انسان قائم نہیں رہ سکتا۔ پھر اس کے بعد آپ دیکھیے کہ اس دعا کو ہم سب بھی پڑھتے ہیں، اور اس وقت ہم سب اپنی امت کے ناطے سے، کیونکہ جمع تسنیہ کی دعائیں ہیں، تو ہم اس کو اپنے اور امت یعنی اجتماعی رنگ پہ، دونوں پہ لے کے سوچتے ہیں کہ اللہ آج ہم نے جتنے بھی خود پہ ظلم کیے ہیں اور جس کی سزا ہم بھگت رہے ہیں تو اس کو معاف کرتے ہیں۔ تصور میں لے کے اپنے گناہوں کو پڑھتے ہیں، سب اپنا اپنا پڑھ لے، کوئی ضروری نہیں ہے کہ ہم بچوں کی طرح سب مل کے پڑھیں۔ آپ سب اس دعا کو تھوڑی اونچی آواز سے پڑھیں اپنے اپنی ٹون پہ۔ ربنا کیا واقعی میں یقین ہے کہ ہم اپنے گناہوں کی وجہ سے خسارہ پائیں گے؟ یہ احساس پیدا ہو جائے تو اس کے بعد انسان کی زندگی میں بہت تبدیلی آتی ہے۔ بہرحال آدم کا سفر دنیا کی طرف شروع ہو گیا۔ یہاں ایک اور خوبصورت نقطہ نوٹ کیجئے، پہلی دعا جو انسان کو سکھائی گئی وہ استغفار کی دعا تھی۔ قرآن کھولتے ہیں تو پہلی دعا ہدایت کی دعا ہے، اہدنا الصراط المستقیم، اور دنیا میں آنے کے بعد پہلی دعا توبہ کی، استغفار کی، اور یہی مطلوب ہے۔ جو اپنے گناہوں کو پہچان کے دعائیں مانگتا رہے گا، اللہ اس کو دنیا کی نعمتیں بھی عطا کرتا رہے گا۔ فرمایا قال فیہا تحیون و فیہا تموتون، اور فرمایا تم کو وہیں جینا اور وہیں مرنا ہے، اور اسی میں سے تم کو آخر کار نکالا جائے گا۔ اب کئی لوگ اپنا سر لڑاتے ہیں، سوچ لگاتے ہیں، نہ کھاتے آدم پھل، نہ یہ ہوتا، نہیں، یہ اللہ کا پلان تھا، ایسے ہی ہونا تھا، اللہ نے یہ سب کرا کے ایسے نہیں کر۔ بعض کو تو میں نے اتنے گندے لفظ بولتے سنے، نعوذ باللہ، ایسے جملے پہ تو یہ خدا خوفی، میں تو نہیں بول سکتی، لیکن لوگ اللہ کو بھی نہیں چھوڑتے کہ خود ہی ایک ڈرامہ رچا لیا اور یہ کر دیا وہ کر دیا اور دس اینڈ دیٹ۔ دیکھیے زبان کھلتی تب ہے جب اللہ کا خوف ختم ہوتا ہے، تو لہٰذا اللہ کا یہ پلان تھا، اللہ نے دنیا میں یہی کر کے بھیجنا تھا آدم کو، لہٰذا فرمایا اب کیا کرو، اب آپ آ جائیے دنیا میں، آدم بھی آ گئے، हम भी आ गए। आदम का किस्सा खत्म। अब किनको पुकारा जा रहा है? या बनी आदम, कौन है ये? ए औलादे आदम, कौन है? हम सब हैं। लिखिए अपना नाम, बनी आदम के नीचे अपना नाम लिख लीजिए। अच्छा लगेगा आपको अपना नाम लिखा हुआ कि मेरे रब ने मुझको पुकारा। देखिए मुझे तो बहुत खुशी होगी जब जिससे मैं प्यार करूं वो मुझे बुलाए। तो अल्लाह आपको मुझे पुकारता है। कद अनज़लना अलैकुम लिबास युवारी सौआतिकुम व रीशा, हमने तुम पर लिबास नाजिल किया कि तुम्हारे जिस्म के कपड़े शर्म हिस्सों को ढांके और तुम्हारे लिए जिस्म की हिफाजत और जीनत का जरिया भी हो। और बेहतरीन लिबास तकवा का लिबास है। और ये लिबास कोई छोटी चीज नहीं है, ये अल्लाह की निशानियों में से एक निशानी है, शायद के लोग इससे सबक लें। मेरा ख्याल है कि सिर्फ इस एक आयत से पूरा इस्लामिक ड्रेस कोड समझ आ जाता है। दो वजूहात रखी हैं, आप हाईलाइट कर लें तो कर लीजिए। लिबास की पहली खूबी, युवारी सवाती को, सतर पोश हो, तुम्हें छुपाए, तुम्हारे जिस्म के काबले शर्म हिस्सों को छुपाए। और युवारी की दो शर्तें हैं, ये लिख लीजिए, वह साफ ना हो और शफाफ ना हो, नॉट सी थ्रू और नॉट सो टाइट। ये दो लफ्ज समझ जाए आज आपको समझ आ जाएगा, क्योंकि ये कुरान पाक का वो मुकाम है कि जहां लिबास का मौजू बाज़ाब्ता तौर पे आ रहा है। तीन जगह आएगा, सूरत अल आराफ है, और इसमें आप समझिए कि ओवरऑल ड्रेस कोड, जैसे अब मैं आप आपस में बैठे हुए तो क्या पहने, घरों में हम हैं जहां बाप भी हैं, भाई भी हैं, बेटे भी हैं, शौहर भी हैं, तो क्या पहने घर के अंदर, यानी लिबास एज ए लिबास, ड्रेस एज ए ड्रेस। अभी ना तो बाहर के पर्दे की बात है, ना हिजाब की बात है, ना गैर मर्दों की बात है। औरतें औरतों में, घर के मर्दों में एक औरत कैसा लिबास पहने, नंबर एक युवारी सवाती को, जिससे जिस्म के काबले शर्म हिस्से छुपे। नबी सल्लम से जब ये पूछा गया ये क्या, तो दो शरायत है, नंबर एक वसाफ ना हो और शफा, वसाफ के वसफ बयान करने वाला, इंग्लिश में कहेंगे इतना टाइट ना हो कि जिस्म का एक एक अंग दिखे, ये मोटा है, यहां से पतला है, ये क्या। और मैं आज के दौर में इसका सिर्फ एक नाम ले लूं तो आपको इसकी पूरी तफसीर समझ आ जाएगी, स्ट्रेची ना हो, टाइट्स ना हो। आप देखिए कि जब जिस्म के ऊपर एक और खाल जैसी खाल पहन ले तो आप उसको लिबास कहेंगे। यहां ये भी समझिएगा, इंसान और जानवर का फर्क है। अल्लाह ताला ने इंसान की जानवर की खाल फिक्स रखी है। जानवर आप देखिए, बंदर के ऊपर एक ही खाल है, वो बदल नहीं सकता। ज़ेब्रे पे एक ही खाल है, वो चेंज नहीं कर सकता। कैटल्स देख लीजिए, बिल्लियां गधे देख लीजिए, सबकी एक खाल है। वजह क्या है कि वो जानवर है, उनके पास कहाँ इतना वक्त है कि वो रोज धोएं और निकालें और नीले पीले कढ़ाइयों वाले पहने। इंसान के लिए अल्लाह का मामला क्या था? अल्लाह ने इंसान को इज्जत दी। एक लिबास अल्लाह ने मुझे आपको पहना दिया, ये देखिए स्किन का लिबास, ये अल्लाह ताला ने हमारे ऊपर पहनाया हुआ। अब इस स्किन के लिबास को अल्लाह ने हमारी बॉडी के बिल्कुल मुताबिक रखा। जितने हम मोटे होते जाते हैं हमारी खाल खिंचती जाती है ना। कभी ये तो नहीं आपने देखा होगा कि हम पतले हैं लेकिन हमारी खाल ढलकी हुई है और जिस्म के उभार नहीं दिख रहे। जब तक ये है ना, अब गौर से सुनिएगा, जब तक ये कैफियत है तो हम जानवरों के बराबर हैं। बात वाज़े, जानवर की खाल उसके साथ है। अल्लाह अब हमें इंसान बनाना चाहता है तो कहता है इसके ऊपर एक ढीला ढाला लिबास पहन लो, जो बस साफ ना हो, जिससे तुम्हारा फिगर प्रोमिनेंट ना हो, जिससे इश्तेहा ना बढ़े, जिससे बाप बेटी की हया कायम रहे, जिससे भाई बहन की हया कायम रहे। ये नहीं करना। और फिर मैं कहूंगी ये बाहर की बात नहीं, ये सिर्फ आम तौर के की बात है। और दूसरी सूरत क्या है? शफाफ ना हो। और शफाफ लफ्ज उर्दू में बहुत आम है, सी थ्रू, के अंदर से अंडर गारमेंट्स भी दिखें और अंदर के कपड़े जो है वो ही बाहर पहने जाए। ये ना करो, दैट्स इट, इंशाल्लाह ठीक है। अब वो लॉन्ग हो, वो शॉर्ट हो, वो शलवार कमीज हो, वो अबाया हो, वो लॉन्ग जुब्बा हो, वो स्कर्ट्स हैं लूज किस्म की, वो लूज ट्राउजर्स हैं, वो लंबी कमीज हैं, नो प्रॉब्लम एट ऑल। इस्लाम कल्चर को तो डिस्कस ही नहीं करता। बाज लोग आज ये जुल्म करते हैं, वो कहते हैं ये बुरके अबाय ये अरब कल्चर है। अरब कल्चर नहीं है ये, युआरी सवाती कुम है। आप कोई भी ड्रेस पहनते हैं जिसमें आप किसी की मुमासलत नहीं कर रहे, दो शरारत है फिर लिबास की भी के सी थ्रू और ये कुछ नहीं, और दूसरी बात है कि किसी नॉन मुस्लिम से इंप्रेस ना हो आप कि वो पहनते हैं तो ऐसे पहने। जैसे किसी हमारे उस्ताद थे तो उन्होंने उनसे सवाल किया कि मर्द पैंट शर्ट पहन सकते हैं, औरतों की तो हम बात ही नहीं पूछते, पाकिस्तान में तो लोग ऐसे सवाल करते भी नहीं है। ये अलग बात है कि अब लोग जो हैं वो वैसे ही नहीं आते दीनी जगहों में। तो उन्होंने उस पर वो हिस्ट्री सुनाई थी कि लोग पहले अबाए और लंबे जुब्बे पहनते थे, फिर टर्की में जब इस्लाम आया और वहां लोग मशीनों की जात के बाद काम करने लगे तो वो ड्रेस उनके मशीनों में रुकावट बनता था। उसके बाद फिर उन्होंने पजामे और ये छोटी शर्ट्स के साथ बनाए, तो अगर ये सोचे कि उसमें काम करना आसान लगता है, इजी गोइंग है पजामा शर्ट, इट्स फाइन। लेकिन अगर आप ये कह दें कि जी सदर ओबामा साहब पहनते तो हम भी पहनेंगे, ये प्रेस्टीज मैटर है, और ये मदर टीसा पहनती थी ये ड्रेस तो ठीक है, और ये मोनालिसा पहनती, तो फिर वो मसलत आ जाएगी। तो बात वैसे आप इसको फैलाते जाएं तो औरतें औरतों वाला पहने, मर्द मर्दों वाला पहने, आप औरत वाला लिबास ना पहने, मर्द औरत वाला ना पहने, ये दो तीन छोटी छोटी बातें हैं। दूसरी चीज वरीशा, ये देखिए ये आज दीनदार इसको भूल ही जाते हैं। बस इतना सख्त दर्स होता है हमारा लिबास के मौजू पे कि लोगों को पता चल जाए, अगली दफा कहेंगे हम उस बारे में आएंगे नहीं जिसमें लिबास का जिक्र है। कितनी पाबंदी नहीं, पहली चीज सतर के तकाजे पूरे हो गए, खत्म हुई, रीश खूबसूरती भी हो। अरबी जुबान में रीश कहते हैं परिंदे के परों को। देखिए बास दफा तकवे के नाम पे लोग लिबास को इतना बेढंगा कर लेते हैं और ये सोच लेते हैं कि अच्छा लिबास पहना तकवे के खिलाफ है, और किसी की तारीफ भी करेंगे ना कहेंगे वो तो बस सफेद कपड़े पहनती हैं, वो तो खद्दर पहनती हैं, वो तो मोटे जूटे में। देखिए आप पहनिए, कोई हर्ज नहीं है, अगर अल्लाह ने आपको दिया और उसके बावजूद आप सादगी के लिए और इस सोच से कि बस मैं इन चीजों में ना पढ़ू मेरा मिलान बदल जाता है, मैं जब इनमें पढ़ती हूँ तो मैं नेकी नहीं कर पाती, बिल्कुल बहुत अच्छा है, कल अल्लाह आपको जन्नत के लिबास भी देगा। लेकिन अगर आप इसको इस सोच से छोड़ देते हैं कि भाई ये लिबास मैंने चूके पहना तो मैं लोगों की नजरों में नेक नहीं लगूंगा, छुप छुप के पहने और पता चले कि वहां कोई दर्स वाला ना आ जाए जो मेरे अच्छे कपड़े देख ले, ये भी दिखावे का तकवा होगा। लिबास खूबसूरत हो सकता है, आगे देखिए अल्लाह ताला खुद ही कहेंगे, कह दीजिए किसने हराम किया अल्लाह की जीनत को, तो खूबसूरती हो लिबास में, हम रंगी हो सकती है, यकसानियत हो सकती है, आपने पहनना जो है, आपने दुपट्टा भी लेना है, ट्राउजर भी पहननी है, शर्ट भी, तो अगर उसको मैचिंग रंग की कर लेते तो बुरा क्या लगता है। आप देखिए क्या हमारी तबीयत किसी ऐसे कमरे में जाके जहां सब चीजें एक रंग की हो सुकून फील नहीं करती। आप एक कमरे में आए, दीवारें नीली, कारपेट ग्रीन कलर का, छत पे येलो रंग हो, इधर कोई पर्पल लगे हो, तो एकदम पलट जाएंगे आप कि इस कमरे को क्या हो गया, परेशानी लगती है ना। जबकि आप सारा एक ही रंग का के आप कहते हैं बहुत अच्छा है, अल्लाह ने इस कायनात में कितनी यूनिफॉर्मिटी ला ली। आप देखिए घास ग्रीन है, कितनी खूबसूरत ग्रीन है, फिर उस पर ब्राउन है, अब आप इमेजिन करें कि घास सब्ज की बजाय कोई भूरी सी ग्रे कलर की गदले से रंग की होती, आसमान जो है वो ये डल किस्म का स्किन कलर का बहुत ही दालचीनी रंग का होता, और दरख्तों के जो तने हैं वो समझ लीजिए कि कोई बहुत ही और ही बुझे हुए रंग होते, दुनिया कैसी लगती। आप यहां से घर जाने तक जो रंग देखते हैं ये रीश के रंग है, परिंदों के पर देखें, बतखों के रंग देखें, अल्लाह ने कायनात में कहां हुसन नहीं रखा। जब आप दीन को खूबसूरती से काट देते हैं ना तो लोगों को दीन बदसूरत लगता है। याद रखिए खूबसूरत लोग इस दीन को पकड़ते हैं ना तो लोगों को दीन खूबसूरत लगने लगता है, मालदार लोग इस दीन को पकड़ेंगे ना तो लोगों को दीन भी मालदार लगेगा, अमीर लोग पकड़ेंगे लोगों को दीन अमीर लगेगा, और बेढंगे लोग दीन को पकड़ेंगे ना लोगों को दीन भी बेढंगा लगेगा। आज हमारे साथ पिटीनेस की जो फीलिंग है इसको बदलने की शर्त ही है कि तुम लोगों को दिखा दो कि दीन ही वो जगह है कि जिसको तुम अपनी जिंदगी की सबसे खूबसूरत जगह बना लो। अब खूबसूरती में वो नहीं है कि डिस्प्ले बन जाए और डॉल बन जाए और आप फिर मुकाबले हुसन पे आ जाए और आप सब काम छोड़ के अपने ऊपर रहे, जो करना है उसको सुकून से कर ले, तो लिहाजा इसमें बराबर है। फिर आगे देखिए वाली बात सो तक, ये अब अगली चीज है, एक और आगे चीज आएगी, तकवा का लिबास बेहतर है। ये लिबास तकवा क्या होता है इसको समझ लीजिए, आपने वो लिबास किस नियत से पहना। देखिए बास दफा हम सोचते हैं कि लिबास के साथ इंसान का मामला किस तरह से बनता है कि जैसे आप लिबास महंगा लेते हैं, क्योंकि अब आगे एक आयत आनी है, बल्कि मैं ऐसा करती हूँ कि आखिर तक आयतें पढ़ लेती हूँ फिर इसके ऊपर ओवरऑल हम बात करेंगे एंड पे, ताकि आपको ये अंदाजा हो जाए कि ये सारी बातें इन कुरान की आयतों में मौजूद है कि तकवा का लिबास क्या है और फिर इसराफ क्या होता है। ये दो अपोजिट चीजें इसी सबक में आ रही हैं, तो हम आगे देखेंगे आयत नंबर 27 से, फिर इंशाल्लाह एंड पे इसको ओवरऑल अगर आप चाहेंगे तो हम बात कर लेंगे।